यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी निकायमा सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषय अध्ययन गर्न कार्यदल गठन। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक अहिले बस्दै। काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा। अत्यावश्यक बाहेक बाहिर ननिस्कन र धूलो धुवाँबाट जोगिन वातावरणविदहरूको सुझाव। र अमेरिकी नाकाबन्दीका कारण होर्मुज जलमार्ग खुल्ला राख्न असम्भव भएको इरानी वार्ताकारहरूको भनाए। इजरायलले लेबननमा गरेको हवाई आक्रमण परि एक पत्रकार सहित कम्तीमा पाँच जनाको मृत्यु। अब समाचार विस्तारमा। सरकारले सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले सूचना तथा संचार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले मन्त्री परिषदको 2075 भदौ 1 निर्णय बमोजिम महाराजगंज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको 114 रोपनी 3 आना जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा संचार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्यो। नेपाल सरकार मन्त्री परिषदको 2075 भदौ 1 निर्णय बमोजिम महाराजगंज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा 114 रोपनी 3 आना राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने।
मन्त्री परिषद बैठकले इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सिवरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्टका लागि एसियाली विकास ब्याङ्कबाट प्राप्त हुने अमेरिकी डलर 115 मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। यस्तै प्रवक्ता पोखरेलले पत्रकारले सोधेको प्रश्नमा काठमाडौँ उपत्यका लगायत देशैभरका सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्री परिषदमा कुनै छलफल नभएको पनि प्रश्न पार्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा सांसदहरूले साइबर सुरक्षा मजबूत बनाउन विदेशी सामाजिक सञ्जालको नियमन सम्बन्धी नीति निर्माण प्रक्रियालाई अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। साइबर अपराध नियन्त्रण विपद जोखिम न्यूनीकरण तथा प्रतिकारी व्यवस्थाबारे समितिको बैठकमा भएको छलफलमा सांसदहरूले दर्ता नभएका सामाजिक सञ्जाल र एआईको दुरूपयोगबाट भएका साइबर अपराध रोक्न सामाजिक सञ्जालहरूको दर्ता प्रक्रिया सम्बन्धी नीतिहरू छिटो अघि बढ़ाइनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले विपद व्यवस्थापनका लागि जनशक्ति स्रोत साधन कानूनी संरचना र प्राविधिक क्षमता सबै पक्षलाई मजबूत बनाउँदै प्रभावकारी कार्ययोजना तथा तयार पार्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विपद पीड़ितहरूलाई दिइने राहत किस्तामा भइरहेको ढिलाई तत्काल रोक्नुपर्ने र ढिलाईका कारणहरूमा प्रष्ट जवाबदेता सुनिश्चित गर्नुपर्ने बताउनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले फेसबुक इन्स्टाग्राम लगायतका विदेशी सामाजिक सञ्जालका नयाँ र जटिल डिजिटल प्रविधिका कारण साइबर अपराध विरूद्ध प्रमाण संकलनमा चुनौती देखिएको जानकारी दिनुभयो। महानिरीक्षक कार्कीले सामाजिक सञ्जालबाट डिजिटल डाटा प्राप्त गर्ने तथा आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा प्रष्ट कानूनी व्यवस्थाको अभावका कारण क्षति नियन्त्रणमा ढिलाइ भएको र यसका कारण पीड़ितहरूको मानसिक यातना भोग्नु परेको पनि बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले वायु प्रदूषण तातो हावाको लहर हिट वेभ तथा जलवायु परिवर्तनका कारण विपद जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजनाको विकास कृत्रिम अभ्यास ड्रिल विस्तार तथा निजी क्षेत्रसँगको सहकार्य बढ़ाइएको जानकारी दिनुभयो। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद व्यवस्थापन तथा साइबर सुरक्षा क्षेत्रमा नयाँ प्रविधिको प्रयोगसँगै नीतिगत व्यवस्था र पूर्व सूचना प्रणालीमा पहिले भन्दा बढ़ी सुधार भएको बताउनु भयो। सरकारले पारदर्शिता र प्रविधिमा आधारित सुशासनको नयाँ मोडेल निर्माण गर्ने लक्ष्यसहित डिजिटल नेपालका लागि 100 दिने रूपान्तरण योजना अगाडि सारेको छ। भ्रष्टाचारको अन्त्य सुशासन र समृद्धि मार्फत मुलुकलाई अगाडि बढ़ाउने नयाँ पुस्ताको माग र सरकारको लक्ष्य हासिल गर्ने एउटै र सबैभन्दा उत्तम विकल्प सूचना प्रविधिको क्षेत्र नै भएकाले यसतर्फ सरकारले विशेष ध्यान केन्द्रित गरेर अगाडि बढ़नुपर्ने सूचना प्रविधि विज्ञहरूको सुझाव रहेको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
नेपालको डिजिटल रूपान्तरण कार्यक्रम अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सरकारले डिजिटल नेपालका लागि 100 दिने रूपान्तरण योजना नै बनाएर काम अगाडि बढ़ाइसकेको छ। युवा पुस्ताको अपेक्षा भ्रष्टाचार अन्त्य, सेवा सहजता र डिजिटल नेपाल निर्माण लगायत कामको लागि यसपटक नागरिकले नयाँ सरकारलाई जनादेश दिएको देखिन्छ। सरकारले पनि यस नीतिगत खाका अनुसार लाइन होइन अनलाइन भन्ने अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्य लिएको छ। विगतदेखि नै डिजिटल नेपाल निर्माणका लागि विभिन्न कामहरू शुरू त भएका छन्, तर ती कामहरूलाई प्रभावकारी ढंगबाट अगाडि बढ़ाउनु पर्ने आवश्यकता देखिएको छ। अहिलेको नयाँ पुस्ताको माग पनि तत्काल रोजगारी, सुशासन र समृद्धि मार्फत आय आर्जन वृद्धि गर्नु रहेको देखिन्छ। यी सबै लक्ष्य छोटो समयमा हासिल गर्ने प्रभावकारी क्षेत्र सूचना प्रविधि नै रहेको र यसका लागि एआई ड्रिभन इको सिस्टममा रणनीतिक प्रयोग गरेर अगाडि बढ़नुपर्ने सूचना प्रविधि विज्ञहरूको धारणा रहेको छ। नयाँ पुस्ताको माग अनुसार काम गर्नका लागि सरकारले ग्लोबल आईटी कम्पनीहरूसँग रणनीतिक साझेदारी गर्नुका साथै बाह्य स्रोतहरूसँग समझदारी गरेर नेपालका युवाहरूले नेपालमै बसेर बाहिरको काम गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने सूचना प्रविधि विज्ञ डाक्टर शालिग्राम पराजुली बताउनुहुन्छ।
आजको नयाँ पुस्ताको मुख्य माग भनेकै तत्काल रोजगारी, गुड गभर्नेन्स र समृद्धि प्रस्पेरिटी मार्फत आय आर्जनको वृद्धि गर्नु हो। यी तीनवटै लक्ष्य छिटो भन्दा छिटो हासिल गर्ने सबैभन्दा प्रभावकारी र कमन की भनेको आईटी आईसीटी सेक्टर नै हो। परम्परागत उद्योग स्थापना गर्ने, त्यसमा रोजगारी सिर्जना गर्ने भन्ने कुरा धेरै समय लाग्ने हुन्छ। विशेष गरी आउटसोर्सिङ इकोनोमी मार्फत चाहिँ ओभरनाइट लाखौं लाख रोजगारीहरू सिर्जना गर्न सकिने स्पष्ट सम्भावना छ। त्यसकारणले सरकारद्वारा ग्लोबल आईटी कम्पनीहरूसँग स्ट्राटेजिक पार्टनरसिप र आउटसोर्सिङमा एग्रीमेन्ट गर्न सक्नुपर्छ, जसले नेपाली युवाहरू चाहिँ घरमै बसेर एउटा हाई भ्यालु डिजिटल जबबाट लाखौं रुपियाँ चाहिँ उनीहरूले आमदानी गर्न सक्षम हुन्छन्।
हाल नेपालमा डिजिटल पूर्वाधारको आधार तयार भइसकेको छ। 2 करोड़ भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता, 1 करोड़ 60 लाख भन्दा बढी राष्ट्रिय परिचय पत्र आवेदन र 50 लाख भन्दा बढी नागरिक एप प्रयोगकर्ता हुनु पनि यसका प्रमाण हुन्। तर यो सँगै डिजिटल रूपान्तरणका लागि विभिन्न चुनौतीहरू पनि रहेका छन्। समस्या प्रविधिको अभावमा भन्दा कार्यान्वयनको कमजोरीमा रहेको स्पष्ट देखिन्छ। सरकारी कार्यालयहरूले अझै डिजिटल कागजातलाई पूर्ण रूपमा मान्यता नदिने अवस्था, वितरण हुन नसकेका परिचय पत्रहरू र अधुरो डिजिटल सेवा प्रणालीले जनविश्वासमा असर पारिरहेको छ। नीतिगत तथा संरचनागत चुनौतीका कारण पनि सरकारले यस क्षेत्रमा चाहे अनुसारका लक्ष्य हासिल गर्न सकेको छैन। सूचना प्रविधि क्षेत्रको विकासमा अवरोध सृजना गर्ने खालका नीतिमा सुधार गरेर अगाडि बढ़न सकियो भने यस क्षेत्रमा छोटो समयमा धेरै काम गर्न सकिने सूचना प्रविधि विज्ञ डाक्टर पराजुली बताउनुहुन्छ।
गभर्नमेन्टको तर्फबाट पब्लिक सर्भिस डेलिभरीमा अटोमेसनमै जाने हो जति सकिन्छ छिटो, किनभने हामीसँग अत्यन्त उत्कृष्ट लेभलको जनशक्ति पनि नेपालमा छ, नयाँ नयाँ प्रविधिहरूको विकास पनि भएको छ, जति पनि अहिलेको सर्भिस डेलिभरी जुन उपस्थित भएर गर्नुपर्नेछ यो चिजको ट्रान्सफर्मेसनबाट नै होल गभर्मेन्टको सर्भिस डेलिभरी प्रोसेसको ट्रान्सफर्मेसन हुन्छ, जसको प्रस्थान बिन्दु आईटीकै प्रयोग गर्ने हो, आर्टिफिसियल इन्टेलिजेन्सकै प्रयोग गर्ने हो, प्रविधियुक्त प्रविधिलाई हाम्रो सर्भिस डेलिभरीसँग जोड्ने हो, जुन कुरा चाहिँ अपेक्षित रूपमा धेरै छिटो गर्न सकिन्छ।
ग्रामीण क्षेत्रमा अझै इन्टरनेट पहुँच र डिजिटल साक्षरता कमी हुनु पनि यस क्षेत्रको विकासका लागि चुनौतीका रूपमा रहेको छ। यस्तै साइबर सुरक्षा कमजोर हुनु, सरकारी वेबसाइटहरू ह्याक हुने घटनाले नागरिकमा डिजिटल प्रणाली प्रतिको विश्वास घटाएको छ। यसलाई सम्बोधन गर्न डिजिटल नेपाल सबैका लागि भन्ने कार्यक्रमलाई व्यवहारिक बनाउनेतर्फ सरकारको नीति केन्द्रित हुनुपर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 को दोस्रो बैठक अहिले बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा बस्ने बैठकमा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणाका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दामाथि छलफल हुनेछ। बैठकमा कार्यदलको आगामी कार्यवाहीका लागि प्रस्तावित कार्ययोजना सम्बन्धमा पनि विचार विमर्श हुनेछ भने कार्यदलले संविधान संशोधन सम्बन्धी विषयलाई व्यवस्थित ढंगले अध्ययन गर्दै बहस पत्र तयार गर्ने लक्ष्य राखेको छ। काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। पानी परेसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै धेरै अस्वस्थ तहमा पुगेको छ। एयर क्वालिटी इण्डेक्स एक्यूआईका अनुसार मंगलबार दिउँसो करिब 92 हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक आज बिहान 11 बजेसम्म बढ़ेर 247 पुगेको छ। यो स्तर धेरै अस्वस्थ श्रेणीमा पर्दछ। यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बताउनुभयो। उहाँका अनुसार सम्बन्धित निकायलाई दिगो तथा वातावरण मैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ। यस्तै जल तथा मौसम विज्ञान विभागका मौसमविद विनु महर्जनले आगामी 3 दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ़ने संकेत देखिएको जानकारी दिनुभयो। वायु प्रदूषणको असर विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वास प्रश्वास र मुटु रोगीलाई पर्ने जनाइएको छ। वातावरण विभागले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, मास्क लगाउन र धुलो धुवाबाट जोगिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ आफ्नो कार्य औपचारिक रूपमा प्रारम्भ गरेको छ। आयोगले हिजोदेखि कार्य शुरू गरेको जनाएको छ। 2083 वैशाख 2 गतेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 5 सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमलमा स्थापना गरिएको छ। पर्सा राष्ट्रिय निकुञ्जले बाघ मित्र अभियान सञ्चालन गरेको छ। मानव वन्यजन्तु सहअस्तित्व प्रवर्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो। निकुञ्जसँग जोड़िएको पर्सा बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदाय स्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवड़ाले बताउनुभयो। बाघका माध्यमबाट पर्यापर्यटन प्रवर्धन गर्न सकिनेमा जोड़ दिँदै प्रमुख खतिवड़ाले जंगलमा आगो लगाउने, चोरी शिकारी जस्ता गतिविधिका कारण वन्यजन्तु जंगलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुन नदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो। कर्णालीको विकट जुम्लाको गाउँमै कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि किसानले राहत महसुस गरेका छन्। बजार अभावले बिहान झिसमिसैमा तरकारी तथा अन्य कृषि उपज डोकोमा बोकेर बिक्रीका लागि डुलाउन बाध्य किसान गाउँमै संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि उत्साहित भएका छन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
जुम्लाका 8 स्थानीय तहमध्ये चन्दनाथ नगरपालिकाको वडा नम्बर 9 को उमगाडमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना भएपछि किसान उत्साहित भएका छन्। जुम्लामा उत्पादित मौसमी तथा बेमौसमी कृषि उपज बजार अभावले गाउँमै थन्किने र बजारीकरण अभावमा उत्पादित वस्तु बिक्री गर्न डोकोमा बोकेर बजारका गल्ली गल्ली चहार्नु पर्ने समस्या झेलिरहेका किसानले राहत पाएका छन्। चन्दनाथ नगरपालिका 9 का अगुवा किसान तुलराज गिरी:
कृषि प्रसङ्ग विभिन्न वस्तुहरूलाई व्यवस्थापन गर्न त्यति गाह्रो छैन। यो सङ्कलन केन्द्र स्थापना जुन ढङ्गले गर्न खोजिएको छ, यसको जीवोपना, यसलाई व्यवस्थापन गर्न सन्दर्भमा सहयोग हुनेछ।
नर्वे सरकार तथा युएनडीबीको आर्थिक सहयोगमा सञ्चालित रेरास परियोजनाको सहयोग र चन्दननाथ नगरपालिकाको सहकार्यमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना भएको हो। संकलन केन्द्र सञ्चालनले बजारीकरण सहज बनाउने अपेक्षा गरिएको छ। संकलन केन्द्र सञ्चालन पश्चात किसानमा उत्साहसँगै थोरै भए पनि बजार सुनिश्चितता भएको छ। पालिकाले दिगो व्यवस्थापन गर्न नीतिमा जोड दिनुपर्ने र उत्पादन वृद्धिमा किसान जुड्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामदत्त अधिकारी बताउनुहुन्छ।
यसलाई व्यवस्थित गर्नका लागि आगामी दिनमा सोच्नुपर्नेछ। योजना तर्जुमाको बेला आएको छ, यसलाई कसरी व्यवस्थित गर्ने, त्यहाँले मूल्य निर्धारण गरेको मूल्यमा तपाईँ दिनुहुनेछ।
चन्दननाथ नगरपालिका 9 का 100 बढी किसानहरू मिलेर समूह बनाई व्यावसायिक कृषिमा जुटेका छन्। ती किसानहरूकै मागका आधारमा संकलन केन्द्र पनि सञ्चालन गरियो। चन्दनाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले संकलन केन्द्रको दिगो व्यवस्थापन, उत्पादन वृद्धिदेखि हरेक हप्ताको शुक्रबार हाट बजार सञ्चालन लगायतका गतिविधि गरिने, पोषण सुधार तथा आमदानी बढाउन समेत किसानलाई आग्रह गर्नु भएको छ।
उत्पादन गरेका तरकारीहरू पुगुन भन्ने परिकल्पना गरेर सुरुवातमा 25 लाख बटा घेरावार शुरू गरेर आज जुन ठाउँमा तपाईँले ल्याउनु भएको छ, प्रत्येक शुक्रबार चाहिँ हाट बजार लाग्ने भने आज यस्तै तपाईँको तरकारीहरू।
जुम्लामा कृषि उपज उत्पादन अत्यधिक हुने गरे पनि किसानले बजार अभावको समस्या झेलिरहेको हुँदा दात्री संस्था तथा स्थानीय सरकारले संकलन तथा बिक्री केन्द्र स्थापनामा जोड दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
कृषि उपसंकलन तथा बिक्री केन्द्र स्थापना भएपछि जुम्लाका किसानलाई राहत सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानका शीर्ष वार्ताकारले अमेरिकी नाकाबन्दीका कारण होमुज जलमार्ग खुल्ला राख्न असम्भव भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गरिएको घोषणा गर्नुभएपछि इरानका अधिकारीहरूले होमुज जलमार्ग खुल्ला राख्न असम्भव रहेको बताएका हुन्। उक्त क्षेत्रमा जहाजमाथि आक्रमणका घटना बढ़िरहेको पनि संचार माध्यमहरूले जनाएका छन्। र इजरायलले लेबननमा गरेको हवाई आक्रमणमा परि एक पत्रकारको मृत्यु भएको छ भने अर्का एक पत्रकार घाइते भएका छन्। लेबनानी अखबार अल अखबारका लागि काम गर्ने 43 वर्षीय पत्रकार अमल खलिल र स्वतन्त्र फोटोग्राफर जैनाब फराजले सँगै यात्रा गरिरहेका बेला आक्रमण भएकोले घरमा आश्रय खोज्ने क्रममा उनीहरू सवार गाड़ीलाई लक्षित गरी इजरायलको रक्षा बलले जानी जानी हवाई आक्रमण गरेको लेबनानका अधिकारीहरूले बताएका छन्। उक्त घटनामा कम्तीमा 5 जनाको मृत्यु भएको लेबनानी संचार माध्यमले दावी गरेको छ। यसैबीच लेबनानका प्रधानमन्त्रीले दक्षिणी क्षेत्रमा हिजो जानी जानी पत्रकारमाथि आक्रमण गरेको भन्दै घटनालाई युद्ध अपराधको संज्ञा दिनुभएको छ। प्रधानमन्त्रीले मृतक परिवारलाई समवेदना व्यक्त गर्दै इजरायलले दक्षिणी लेबननका मीडिया कर्मीहरूमाथि बारम्बार लक्षित गरेको र यो कार्य इजरायलको स्थापित दृष्टिकोण भनी आरोप पनि लगाउनुभयो। साथै उहाँले लेबननले सक्षम अन्तर्राष्ट्रिय मञ्चहरूमा अपराधहरू पछ्याउने विश्वास पनि व्यक्त गर्नुभयो। इजरायलको रक्षा बल आईडीएफले भने लेबननको उत्तार टोलीलाई घटनास्थलमा पुग्नबाट रोकेको र पत्रकारहरूलाई लक्षित गरेको भन्ने लेबननको आरोप स्वीकार गरेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारी निकायमा सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषय अध्ययन गर्न कार्यदल गठन। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक अहिले बस्दै। काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा। अत्यावश्यक बाहेक बाहिर ननिस्कन र धूलो धुवाँबाट जोगिन वातावरणविदहरूको सुझाव। र अमेरिकी नाकाबन्दीका कारण होमुज जलमार्ग खुल्ला राख्न असम्भव भएको इरानी वार्ताकारहरूको भनाई। इजरायलले लेबननमा गरेको हवाई आक्रमणमा परि एक पत्रकार सहित कम्तीमा 5 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार यो समाचार कर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।